आजको वचनको विषय चाहिँ योभन्दा अगाडि पनि मैले तपाईँलाई पावलको अन्तर्विन्ती भनेर सिकाइसकेको छु, होइन? र आज पनि तपाईँलाई त्यसकै बारेमा भन्न लागेको छु। कहिलेकाहीँ यो कोही कोही कुरा दोहोऱ्याइराख्नुपर्छ अरे, होइन? एकजना पास्टर थियो अरे, हप्तै पिछे क्रुसको बारेमा प्रचार गर्छ, पापको बारेमा। वाक्क भएर सोधेछ अरे उसलाई, किन तपाईँ खालि क्रुसको बारेमा प्रचार गर्नु? हामीले अस्ति नै सुनिसकेका छौँ। थाहा छ तपाईँलाई आजकल विश्वासीहरू कस्तो विचार गर्छन्? मैले त यो त अस्ति नै सिकिसकेको छ, मैले सुनिसकेको छ, मैले पढाएको छ, मेरो घरमा बाइबल छ। मान्छेलाई सुसमाचार सुनाउँदाखेरि क्या, अँ मेरो पनि छ नि ऊ त्यहाँ बाइबल, अरू त के, मेरो मामा घरमा म जान्छु कहिले, अलिकति यहाँ बोझ छ सुनाउनलाई, अनि ल्याएर बाइबल दिनुहुन्छ, छारै छारो भए पनि। तर थाहा छ परमेश्वरको वचन त्यसरी बस्ने बाइबल होइन, एकचोटि सुनेर पुग्ने बाइबल होइन, परमेश्वरको वचन सधैँ सुन्नुपर्छ। त्यसकारणले त्यो क्रुसको बारेमा मात्रै प्रचार गर्ने पास्टरले चाहिँ के भनेछ भने, तिमीहरूको जीवनको पाप अन्तै देखेको छैन मैले, अनि त्यो पापलाई अन्त गर्ने त केवल क्रुस मात्रै हो। जब क्रुसले कुनै पनि व्यक्तिको जीवनमा पूर्ण काम गर्छ, त्यसको शारीरिक घमण्ड, त्यसको सम्पूर्ण सांसारिक कुराहरू, ईर्ष्या, द्वेष, क्रोध सबै के हुन्छ, मर्छ। जब त्यो मर्यो अनि मात्रै त्यहाँ आत्मिकी जीवन सुरु हुन्छ, बुझ्नुहुन्छ? अर्को कुरा त्यस्तै, योहन्ना प्रेरित योहन्ना चाहिँ अरू 12 जना चेलामा धेरै जस्तो अकालमै अथवा धेरै जस्तो मृत्युदण्डमा परे, उनीहरूले विश्वास गरेको मूल्य चुकाउनु पर्यो। प्रेरित योहन्ना पनि विश्वासको कारणले सताइएका हुन्, पद्मोस टापुमा फालिएका हुन् धेरै उसको जीवनमा, तर त्यो बेलामा परमेश्वरले उसको जीवनमा काम गर्नुभयो, प्रकाश दिनुभयो, हामीले प्रकाशको पुस्तक एकदम उसले यशु प्रभुले भन्नुभएको कुरा लेखेको हामी आज पढ्न सक्छौँ। अनि ऊ चाहिँ वृद्ध हुँदासम्म बाँचेको थियो अरे, अनि अब चर्चमा जाँदाखेरि पनि ऊ चाहिँ आफै हिँडेर जानु नसकेपछि मान्छेले बोकेर लगेर एउटा कुनामा राख्थ्यो अरे, अनि उसले चाहिँ जहिले पनि नानी हो एकअर्कालाई प्रेम गर भन्नु भन्थ्यो। अनि मान्छेले उसलाई पनि सोध्न थाले, किन तपाईँ त्यही मात्रै भन्नुहुन्छ? अनि उसले भन्थ्यो अरे, खोइ तिमीले प्रेमै गरेर देखाएको छैन। अनि वास्तवमा पहिले योहन्नाको पत्रहरू तपाईँ हेर्नुहोस् न, प्रेमको बारेमा कति छ, एकअर्कालाई प्रेम होइन, एकअर्कालाई, पावलले पनि प्रेमको बारेमा धेरै भन्छ, एकअर्कालाई प्रेम। त्यस कारणले हामी यो परमेश्वरको यो प्रार्थना, अन्तर्विन्ती प्रार्थना भनौँ, यो प्रार्थनाको विषयमा हामीले अझै हेर्नुपर्छ। तर सबभन्दा मुख्य कुरा चाहिँ यहाँनिर पावलले चाहिँ झ्यालख्यानबाट, अनि मैले शीर्षकमा के राखेको छु, पावलले झ्यालख्यानबाटको पावलको लेख्नु पर्ने, त्यस्तो हुन्छ, मैले टाइप गर्दा कहिलेकाहीँ के लेख्छु, झ्यालख्यानबाटको प्रार्थना। पावल झ्यालख्यानमा थिए, कस्तो थियो होला अवस्था, होइन? वास्तवमा पावलको जीवन भनेको चाहिँ यो संसारिक सुख विलास होइन, परमेश्वरको इच्छा हो। उसको एउटा मकसद मात्रै थियो, के हो थाहा छ? परमेश्वरलाई प्रसन्न तुलाउने, त्यति, आफूलाई होइन। भनाइको मतलब के हो त, हरेक क्रिस्चियनको जीवनमा हुनुपर्ने एउटै उद्देश्य परमेश्वरलाई प्रसन्न तुलाउने, त्यो चाहिँ अवस्था भनेको चाहिँ तपाईँ र मेरो बोलावट अनुसारको जीवनको अवस्था हो। Ephesians 4:1 तिमीहरूको आफ्नो बोलावट योग्यको जीवन जियो भनेर त्यहाँ भनिएको छ, परमेश्वरको इच्छा पुरा गर्ने कुरा होइन। त्यसमा यहाँ झ्यालख्यानबाट के कुरा लेख्दैछन् पावलले भने, ती व्यक्तिहरूलाई लेख्दैछन् जसको बारेमा उनले सुनेका छन्, इपाफ्रास जो विश्वासयोग्य एकजना पास्टर प्रभुका जन थिए, अनि सायद पावलबाट विश्वासमा आएका थिए, पावलको एउटा चेलाको रूपमा थिए, अनि कलसीमा भएका ती विश्वासीहरू, त्यहाँको सानो मण्डली जो चाहिँ इपाफ्रासद्वारा परमेश्वरले सुरु गर्नुभएको थियो, अनि त्यहाँका विश्वासीहरूको बारेमा पावललाई आएर इपाफ्रासले सुनाएका थिए। तपाईँ र म झ्यालखानमा परेको होला, साङ्लाले बाँधेको होला, होइन, भोलि कि पर्सि मार्ने छ कि थाहा छैन। तपाईँ के विचार गर्नुहुन्थ्यो होला परमेश्वरको लागि? पावलले यहाँ विचार गरेको कुरा के छ? त्यहाँबाट थाहा हुन्छ कि स्वर्गीय सोच, परमेश्वरको आत्माको सोच र संसारिक सोच फरक हुँदो रहेछ। त्यसले तपाईँलाई म यो भन्दा छैन, तपाईँले आफ्नो जीवन जिउनै छोडिदिनुहोस्, आफ्नो काम छोडिदिनुहोस्, घर बनाउनु, गाडी किन्नु, योजना छ, बच्चा पढाउनु जम्मै छोडिदिनुहोस् भने होइन। तर क्रिस्चियन भनेको चाहिँ त्यस्तो व्यक्ति हो जसको जीवनमा चाहिँ परमेश्वर चाहिँ सबभन्दा पहिलो स्थानमा हुन्छ। एफिसीको मण्डलीको बारेमा युहन्नाले, येशु प्रभुले भन्नुभएको कुरा लेख्दै गर्दाखेरि, एफिससको मण्डली तपाईँलाई थाहा छ त्यो कहाँ छ? प्रकाशको पुस्तक 2 अध्याय, होइन, त्यहाँ के छ एफिससको मण्डलीमा? त्यो मण्डली त अलमोस्ट पर्फेक्ट, तर पनि त्यहाँ के भनेको छ येशु प्रभुले? के भन्नुहुन्छ? तिमीहरूमा अझै एउटा कुरा कमी छ, तिम्रो पहिलो प्रेम कहाँ हरायो? त्यो पहिलो प्रेम भनेको चाहिँ परमेश्वरलाई पहिलो स्थान। त्यसैले जहाँ परमेश्वरको इच्छा आउँछ नि, त्यहाँ तपाईँको, मेरो, छोराछोरीको, आमा बाउको, सासू ससुराको, साथीको, राजनीतिको, देशको, राष्ट्रको आउँदैन। थाहा छ त्यस्तो? त्यो चाहिँ क्रिस्चियन हो, मेरो चाहिँ सिद्धान्तमा। बाँकी चाहिँ सिकर भन्छ म, किनभने कोही कोही मान्छे विश्वासी भए देख्छ अनि कहिले पास्टरै भएर आउँछ अनि पछि चाहिँ फर्केर फेरि संसारमै गएको पनि देख्छ। थाहा छ के भएको? त्यो मान्छे विश्वास गरेका थिएन, खालि बनावट थियो, देखावटी। हामी कहिलेकाहीँ मण्डलीमा धेरै जान त्यस्तो देखावटी छौँ, त्यो कसरी थाहा हुन्छ? प्रभु येशूको वचनमा मत्ती 5:35 होला कि 7:35, 7:35 तपाईँले हेर्न सक्नुहुन्छ, 17 तिनीहरूको फलद्वारा तिनीहरूलाई चिनिनेछ। तपाईँ र ममा परमेश्वर हुनुहुन्छ भने क्रिस्चियन त परमेश्वर हुनुहुन्छ नि त, यसप्रभुबाट जिउनुहुन्छ नि त। त्यस कारण झ्यालखानबाट लेखेको पत्रमा यो त खासमा पावलले कलसीका विश्वासीहरूको निम्ति प्रार्थना गरेको कुरा यहाँ लेखेको छ। त्यो चाहिँ उसको चाहना हो, त्यो चाहिँ उसको प्रार्थना हो, किनभने त्यो कुरा सुनेदेखि तपाईँलाई म एउटा कुरा यहाँ छ, वास्तवमा यो अहिले हामीले आज जुन कुरा हेर्छौँ, यो झ्यालखानबाट उसले लेखेको प्रार्थना, त्यसको मुख्य कुरा यहाँ छ, कलसी 1:6 यो सुसमाचार तिमीहरू कहाँ आएको छ, साँच्चै सारा संसारमा फलदायी भई बढिरहेछ, सत्यतामा परमेश्वरको अनुग्रह तिमीहरूले सुनेको र बुझेको दिनदेखि उसो सुसमाचारले तिमीहरूको बिचमा पनि त्यसरी नै काम गरिरहेछ। अनि त्यसपछि तपाईँलाई म 9 पदमा पढ्छु, यसै कारण हामीले त्यो सुनेको दिनदेखि, सुनाउने चाहिँ इपाफ्रास, सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण हो भनेर बिन्ती गर्दै तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौ। सो पावलले यहाँनिर कलसीको विश्वासीहरूको बारेमा जुन कुरा सुनेको थिए कोबाट? इपाफ्रासबाट। अनि उनले चाहिँ त्यो कुरा निश्चित, उनलाई निश्चय भयो कि कलसीका विश्वासीहरू जो इपाफ्रासद्वारा डोर्याएका थिए, उनीहरू चाहिँ ख्रिस्टलाई साँच्चै प्रकारले चिनेका व्यक्ति थिए, उनीहरूले ख्रिस्ट येशूमा विश्वास गरेर नयाँ जीवन पाएका थिए, यो कुराको निश्चयता उसलाई भएको छ। अनि त्यसपछि तिनीहरूले अझै कति कुरा जान्नुपर्नेछ, त्यस कारणले यहाँनिर यी सबै कुरा चाहिँ पावलले लेख्दछन्, प्रार्थना गर्दछन्। त्यसैले कैदबाट लेखेको प्रार्थना, अनि त्यो प्रार्थनामा विशेष गरी 3 कुरा हामी देख्छौँ, अनि आज तपाईँलाई मैले त्यही कुराहरू भन्न चाहन्छु। पावलले झ्यालखानबाट कसरी यो विश्वासीहरूलाई लेखेका यो पत्र एकदमै महत्त्वपूर्ण छ, त्यो कुरा चाहिँ हामी यहाँ देख्छौँ। यहाँबाट हाम्रो जीवनमा पनि हामीले पावलको जीवनबाट, कलसीका विश्वासीहरूको जीवनबाट, एफाफ्रासको जीवनबाट, हामी हाम्रो जीवनको निम्ति पनि परमेश्वरले के गर्न चाहन्छु भन्ने कुरा सिक्छौँ, होइन? पावलले प्रार्थना के गरिरहेका छन्? ती मानिसहरूको जीवनमा उनीहरूले यो बुझ्न सकुन् कि उनीहरूले आफ्नो निम्ति होइन कि परमेश्वर ईश्वरको निम्ति जिउन सकुन्। अनि वास्तवमा पावलको यो प्रार्थनामा, उसको पत्रमा के देखिन्छ, उसले पहिला आफ्नोलाई पाव मैले अघि सुरुमै भने नि, ऊ चाहिँ कस्तो अवस्थामा थियो, आफ्नो त केही चिन्तै गरेन, खाना पनि थिएको थिएन, किनभने यो विभिन्न व्यक्तिहरूको नाम हामीले सुन्छौँ, उनीहरू पावललाई खाना लिएर केही सहायता गर्नलाई, उसलाई मद्दत गर्न गएका हुन्थे, अनि त्यो मद्दत गर्नेहरूमा धेरै व्यक्तिहरू छन्। अनि वास्तवमा बाइबलमा हामी के सिक्छौँ भनेदेखि, लुकाको सुसमाचार लेख्ने लुका, डक्टर लुका चाहिँ प्राय पावल झेलखानमा हुँदाखेरि चाहिँ निरन्तर सधैँ त्यहाँ थिए, उनलाई सहयोग पुर्याउने सम्बन्ध थियो नि त्यतिखेर। पावलसँग जब सम्बन्धित भएर गयो भनेदेखि उनीहरू पनि झेलखान पर्ने र उनीहरू पनि मृत्युदण्ड पाउने सम्भावना छ नि, होइन? अनि कतिजना मान्छेहरू चाहिँ भागेर गए तिनीहरूलाई छोडेर, त्यो कुरो पनि हामी देख्छौँ, होइन? तर हामीले तिमोथीको पत्रमा हेऱ्यौँ भनेदेखि त्यो कुरा क्लियर देखिन्छ। तर यिनीहरू जस्तै पाप्रास त्यस्तो थिएन। सो पावलले चाहिँ आफ्नो बारेमा, आफ्नो दुःखको बारेमा, आफ्नो आवश्यकताको बारेमा होइन, परमेश्वरको निम्ति के हो, परमेश्वरको इच्छाको बारेमा, र ती के कलसीका विश्वासीहरूलाई के खाँचो छ त्यसको बारेमा उनले भनेको कुरा हामी यहाँ देख्छौँ। त्यसकारण पावलले कहिले पनि पहिलोचोटि आफ्नो निम्ति प्रार्थना गरेन, उनले तिनीहरूको निम्ति पनि पहिलोचोटि चाहिँ उनीहरूलाई भौतिक कुराको निम्ति पनि प्रार्थना गरेका छैन, किनभने पावलको प्रार्थनाको सबभन्दा मुख्य विषय सेन्टर्ड अन, उसको प्रार्थना चाहिँ केमा सेन्टर थियो, केमा केन्द्रित थियो, कि कलसीका विश्वासीहरूको आत्मिक ज्ञानमा बढ्न सकुन्। अब तपाईँलाई आत्मिक ज्ञान भनेको के हो, अङ्ग्रेजीमा विजडम भन्छ, त्यसलाई नलेज पनि भन्छ, स्पिरिचुअल इन्टेलिजेन्स पनि भन्छ, धेरै शब्द छन्, भनेको चाहिँ त्यो जान्ने जानकारी हो, इन्फर्मेसन नै हो, तर त्यो आत्मिक रूपमा, त्यो खालि यहाँ हेड नलेज होइन कि, त्यो आत्मिक रूपमा, त्यो कुरो चाहिँ यहाँनिर त्यसको निम्ति प्रार्थना गरेका छन्। अनि यो तिनवटा विषयको कुरा गर्दै गर्दाखेरि तिनवटा यहाँ तिनवटा कुरा गर्दै गर्दाखेरि तपाईँलाई खासमा मैले तपाईँलाई यो कलसी एक अध्यायको 9-12 सिकाउने त्यसमा तिनवटा पोइन्ट छ, अनि त्यो एउटै एउटै प्रचारले सिकाउनु पर्ने, तर मेरो लामो हुन्छ त्यस कारणले मैले तिनवटा बनाउँछु, त्यसले आज पहिलो खण्ड मात्रै हुन्छ। यहाँनिर उनीहरूले तिनीहरूको लागि प्रार्थना गरेको विषय चाहिँ के हो, सबभन्दा मुख्य कुरा चाहिँ कलसीका विश्वासीहरू ख्रिस्मा परिपक्व हुन्, त्यो नै पावलको पहिलो चाहना थियो, कलसीका विश्वासीहरू, किनभने कलसीको पत्रको सबभन्दा मुख्य थिम भन्छ, मुख्य विषय भन्छ, त्यो चाहिँ कलसीका विश्वासीहरू ख्रिस्मा आत्मिकी रूपमा निखुर परिपक्व हुन्। अनि यहाँनिर के त्यो कुरालाई यहाँ लेख्या छ, के लेखेको छ यहाँ, कलसी 1:28 प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौँ, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्मा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ। प्रत्येक मानिस ख्रिस्मा परिपक्व कसरी हुन सक्छ, यहाँ प्रत्येक बुद्धिमा सिक्ने कुरा एउटा छ, अनि येशूको घोषणा हुने कुरा अर्को छ, बुद्धिमा सिक्ने, परमेश्वरको आत्मिक बुद्धि कहाँबाट आउँछ त्यो कुरा सिक्ने, त्यो भनेको परमेश्वरको वचन। त्यस कारण आज मुख्य भन्नु पर्दै गर्दाखेरि यो पावलको प्रार्थनाको मुख्य उद्देश्य भनेको चाहिँ यो तिनवटा पोइन्ट, तिनवटा कुरा, तिनवटा कुरा मुख्य देख्छ यहाँनिर, एउटा चाहिँ विजडम, अर्को चाहिँ ओबिडियन्स, अनि अर्को चाहिँ चरित्र, क्यारेक्टर, परिपक्वता भनेको चाहिँ हामी मेच्योर हुनु भने चाहिँ, मेच्योर व्यक्ति, पाकको व्यक्ति भने चाहिँ के हुन्छ, उसको क्रियाकलाप, उसको स्वभाव व्यवहार चाहिँ के हुन्छ, पाकको हुन्छ, त्यो भनेको चरित्र उसको, त्यो चाहिँ खराब चरित्रको कस्तो मान्छेलाई भन्छ, जो मान्छे चाहिँ छाडा प्रवृत्तिको हुन्छ, होइन, राम्रो स्वभाव हुँदैन, ओ त्यो त एकदम असल मान्छे चाहिँ कसलाई भन्छ। त्यसैले यहाँनिर एउटा महत्त्वपूर्ण कुरा तपाईँलाई के भन्छु भने, यहाँ पावलको प्रार्थनामा यो तिनवटा विषय छ, पहिलो चाहिँ बुद्धि विजडम, दोस्रो चाहिँ आज्ञा पालन। त्यसैले के भन्न सकिन्छ, विजडम के भन्छ, नलेज पनि भन्न सक्छ, नलेज। अर्को अङ्ग्रेजीमा भन्दा कन्डक्ट, ओबिडियन्स। अनि तेस्रो कुरा चाहिँ क्यारेक्टर, चरित्र। मान्छेमा चरित्र बन्ने कुरा परमेश्वरको एक नम्बरको उद्देश्य हो। मान्छेको चरित्र कस्तो हुनुपर्छ, तपाईँ र मेरो जीवनमा सबभन्दा मुख्य परमेश्वरले दिनुभएको बोलावटको उद्देश्य के हो, हामी हाम्रो स्वभावमा ख्रिस्ट जस्तो बन्ने। बाइबलमा ख्रिस्टको स्वरूपमा, हिजो हामी हिजो होइन कुन दिन हो, हिजै होइन कहिले हाम्रो भेट कहिले भयो हिजो, अनि मैले उहाँसँग कुरा गर्दै एउटा पद सम्झाएको थिएँ, रोमी 8:29। रोमी 8:29 के छ, परमेश्वरले संसारलाई नै बनाउनुभन्दा पहिला तपाईँ र मलाई चिन्नुहुन्थ्यो, चिन्नुहुन्थ्यो, जान्नुहुन्थ्यो, तपाईँ को हो कस्तो हो जान्नुहुन्थ्यो, अनि उहाँले के गर्नु, तपाईँले मलाई छान्नुभयो, अर्थ गर्नुभयो, अनि उहाँको पुत्रको रूप समान भन्छ बाइबलमा। बाइबलमा रूप समान भन्दा हामीले त्यति ध्यान दिँदैनौँ, त्यो शब्दलाई चाहिँ ध्यानै दिँदैनौँ। त्यो भनेको चाहिँ ख्रिस्टको जस्तै स्वभावमा बन्ने। पावलले गलाती 4:19 के भनेको छ, तिमीहरूको के अरे गलतीको विश्वासीलाई, तिमीहरूमा ख्रिस नबनुन्जेल मलाई चाहिँ स्वास्नी मान्छेले बच्चा पाउँदाखेरि हुने जस्तै वेदना भएको छ। किनभने परमेश्वरको सबभन्दा मुख्य कुरा मान्छेको जीवनमा के हो, ख्रिस्टको जस्तो चरित्र हुने। अनि यहाँनिर पावलको प्रार्थनामा यो 3 पोइन्ट, तपाईँलाई मैले अस्तिको हप्ता पनि थुप्रै पोइन्ट दिएँ, अस्तिको हप्ता होइन 1 महिना अगाडि थुप्रै पोइन्ट दिएको थिएँ यो प्रार्थनाको विषयमा, अन्तर्विन्तीको विषयमा। आज अर्को पोइन्ट ल्याइरहेको छु यहाँ त्यही पदमा, होइन। पहिलो कुरा बुद्धि भनेको चाहिँ नलेज, भनेको चाहिँ इन्टेलिजेन्ट, भनेको चाहिँ परमेश्वरको वचनको ज्ञान। दुईटै किसिमले हुन्छ ज्ञान, वचन एउटा चाहिँ खालि कन्टेन्ट भन्छ नि, तपाईँले यो कन्टेन्ट भन्ने शब्द जहाँसुकै सुन्नुहुन्छ नि होइन, भिडियोलाई कन्टेन्ट चाहियो भने जहिले पनि यो सोसियल मिडियाहरूमा देखिन्छ, अनि कसै कसैले अब त्यो त्यो शब्द के हो, कहाँबाट आयो, के स्पेलिङ नजाने पनि कन्टेन्ट भन्नु सबैले जाने हुन्छ, जसरी नाइट बस भन्न जाने जस्तै क्या। म एकचोटि चितवनमा गएको थिएँ अनि त्यो मान्छेले कुरा छ, नाइट आयो मैले त कुरै बुझिनँ नि, उनीहरू त बस आयो भनेर रहेछ, रातिको बस होइन कन्टेन्ट। त्यस कचोटि के हुन्छ भने नि, कुनै पनि विषयको बारेमा जुन इन्फर्मेसन, जुन जानकारी हुन्छ त्यसको बारेमा सबै कुरा, त्यसलाई कन्टेन्ट भन्छ। त्यो कुरो मात्रै जान्ने कुरा, त्यो पनि महत्त्वपूर्ण। जस्तो हामीले अहिले बाइबल कलेजको कुरा गरेको थियौँ नि, डिग्रीको कुरा गरेको थियौँ नि, कति मान्छेहरू डिग्री बाइबल कलेज खालि कन्टेन्ट मात्रै सिक्या हुन्छ। बाइबलमा क्रिस्चियनिटीमा के हुन्छ भने, त्यो बाइबल कलेज गएर कन्टेन्ट सिकिन्छ र फाइदा हुन्छ, हामी इक्विप हुन्छौँ, त्यो एकदम असल विषय। त्यसैले बाइबल कलेजको डिग्री लिनुलाई नेगेटिभ भन्नु हुँदैन, तर त्यो मात्रै इनाफ होइन। कति मान्छेहरू बाइबल कलेज नगएर उनीहरूले पनि कन्टेन्ट सही प्रकारले सिकेको, आत्मिकी ज्ञानमा, आत्मिकी नलेजमा, विजडम बुद्धिमा उनीहरू एकदम पक्त गहिराईमा भएका हुन्छ। त्यसैले बाइबल कलेज जाने कुराको नेगेटिभ कुरा गर्नु हुँदैन, तर बाइबल कलेज नजाने मान्छेको पनि नेगेटिभ कुरा गर्नु हुँदैन। मैले धेरै मान्छेको बारेमा थाहा छ मलाई, एउटा सिएच स्पर्जन भने, तपाईँलाई म घरिघरि यहाँबाट भन्छु, हि नेभर वेन्ट टु बाइबल कलेज, धेरै अरू नाम भन्न सक्छु बाइबल कलेज नजा मान्छेको बारेमा, धेरै कुरा भन्न सक्छु। डिएल मुडी भन्ने त झन् 6 क्लास कि कति पनि पढाएको थिएन, स्कुलै गएको छैन, तर के हो, बाइबलको विद्यार्थी भनेको चाहिँ बाइबल अध्ययन गर्ने रात दिन। त्यसैले कुनै पनि व्यक्ति बाइबलै नपढिकन क्रिस्चियन हुन सक्दैन, बाइबल बिना चरित्र विकास हुँदैन। त्यसैले त्यो बाइबल नै तपाईँ र मेरो निम्ति परमेश्वर को हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा के चाहनुहुन्छ भन्ने कुराको ज्ञान परमेश्वरको वचनमा, अथवा परमेश्वरको इच्छा तपाईँ र मेरो जीवनमा के हो। तपाईँलाई कसैले सोध्यो भने तपाईँले के भन्नुहुन्छ, तपाईँको जीवनमा परमेश्वरको इच्छा के हो र कसरी थाहा पाउने। वास्तवमा यो एकदमै महत्त्वपूर्ण विषय हो, हामी धेरैलाई थाहै छैन, त्यसैले तपाईँलाई म भन्छु, परमेश्वरको इच्छा इन जनरल भन्दाखेरि चाहिँ सबै किसिमको कुराको बारेमा बाइबल परमेश्वरको वचन चाहिँ परमेश्वरको इच्छा जान्ने ठाउँ हो, त्यो स्रोत हो। तर हरेक मान्छेको जीवनमा के हुन्छ, स्पेसिफिक परमेश्वरको इच्छा हुन्छ। सानो उदाहरण, बिहे गर्ने सम्बन्ध, बिहे गर्नु पर्यो, भर्खरको मान्छे पढिसक्यो, हाम्रो रञ्जित जस्तो होइन, सबै कुरा सिद्धियो, उमेर पनि पुगिसक्यो, अब त बिहे गर्नु पर्यो, कसरी गर्ने, परमेश्वरको इच्छा गर्नु मन छ, कसरी गर्ने, कसरी तपाईँलाई यो चाहिँ तेरो लागि परमेश्वरको इच्छा भनेको छ छैन, र बाइबलमा त्यसको बारेमा कसरी परमेश्वरको इच्छा थाहा पाउनु थाहा छ, क्लियर छ। भनेको मतलब के हो भने, कुनै पनि विषय तपाईँ र मेरो व्यक्तिगत स्पेसिफिक भनेको चाहिँ व्यक्तिगत विषय, एउटा एउटा विषय, त्यो त झट्ट त थाहा हुँदैन। तर परमेश्वरको वचनलाई राम्रोसँग जान्ने मान्छेले के हुन्छ, आत्मिकी नलेज छ भनेदेखि के हुन्छ, हरेक विषयमा डिसिजन गर्नु पर्दाखेरि परमेश्वरको इच्छा के हो भनेर हामी जान्न सक्छौँ। बुझ्नुहुन्छ? त्यसैले यहाँनिर यो तिनवटा पोइन्ट मैले के भन्न खोजिरहेको थिएँ भनेदेखि, यो आत्मिकी विजडम भनेको चाहिँ स्पिरिचुअल नलेज, इन्टेलिजेन्स, बुद्धि भनेको चाहिँ परमेश्वरको वचनको ज्ञान। त्यो वचनको ज्ञान चाहिँ खालि यहाँ होइन कि, त्यो यहाँ बदल्ने, किनभने परमेश्वरको वचनले चाहिँ तपाईँ र मेरो विचार बदल्नुपर्छ। त्यही कारणले यो कहिलेकाहीँ यो रोमी 12:1-2 सधैँ एकदम लागु हुन्छ। एक पछि तपाईँले आफ्नो जीवन जिउँदो बलिदान गर्ने कुरा भयो, त्यो परमेश्वरको लागि चाहिँ एउटा आराधना भयो, स्तुति के भन्छ, प्रशंसा भयो होइन। दोस्रो कुरो त्यहाँ के छ, 2 नम्बरमा, संसारको ढाँचामा होइन, मनलाई बदल्ने, त्यहाँ मन बदल्ने कुरा छ, विचार हो त्यो, थिङ्किङ, समझ, चेन्ज, विचार बदल्ने, बदलेर परमेश्वरको सिद्ध इच्छा तिम्रो लागि के हो त्यो पत्ता लगाउ, त्यहाँ छ नि त्यो सबै कुरा गर्ने काम परमेश्वरको वचनले हामीलाई गर्नुहुन्छ। म धेरै टाइम मैले लिन सक्छु आज पनि, सो आई विल गो फास्ट। त्यसैले म तपाईँलाई भन्न चाहन्छु, झ्यालखानबाट उसले जसरी प्रार्थना गरिरहेको छ अनि यो 9 पदमा तपाईँलाई, यसै कारण हामीले त्यो सुनेको दिनदेखि पहिलो प्रार्थना मैले यो तपाईँलाई पढ्न खोजिरहेको थिएँ अघि, अनि जुन चाहिँ तपाईँलाई मैले नपढिकन कहाँ कहाँ गएँ, यो 3 पोइन्ट पावलले चाहिँ कलसीका विश्वासीहरूलाई आत्मिकी ज्ञानको निम्ति प्रार्थना गरे। भनाइको मतलब यहाँबाट हामीले के बुझ्छौँ त, उनलाई थाहा भयो कलसीका विश्वासीहरू ख्रिस्टलाई चिनेका छन्, साँच्चै ख्रिस्टमा विश्वास गरेर नयाँ गरी जन्मेका छन्। तपाईँ र म नयाँ गरी जन्मेका छैनौँ, ख्रिस्टमा विश्वास गरेका छैनौँ, अथवा तपाईँ र मेरो विश्वास जुन गरेका छौँ भनेका छौँ त्यो कस्तो खालको विश्वास हो, साँचो विश्वास हो कि होइन, बचाउने विश्वास भन्छ, सेभिङ फेथ, त्यसको बारेमा अहिले समय छैन। त्यो पक्का पावललाई थाहा हुन्छ, र त्यसपछि ती ख्रिस्टमा बचेकाहरू, नयाँ जन्म पाएकाहरू लाई अझै उनीहरूले सिक्नु पर्ने कुराको बारेमा यहाँ भनिएको छ। त्यसैले तपाईँलाई म अघि सुरुमै एउटा कुरा भनेको थिएँ, परमेश्वरको वचनको सम्बन्धमा मैले यस्तो सुनेको छु, धेरै मान्छेहरू के विचार गर्छ भने नि, अब मैले कतिवटा बाइबल, अब हामीले बाइबल त वर्षमा एकचोटि सबै पढ्ने गर्छौँ होइन, पढिसकेको छ नि, अब फेरि किन सुन्नु पर्यो, मैले नै कचोटि प्रचार गरेको कुरा अर्कोले आएर प्रचार गर्यो, उसको कुरा किन सुन्नु पर्यो, मैले त पहिले जानिसकेको छ नि, प्रचार गरिसकेको छ, परमेश्वरको वचन यस्तो हुन सक्दैन। तपाईँ साह्रै सिनियर, साह्रै शिक्षित, साह्रै पाको हुनुहुन्छ, तर कुनै एउटा नयाँ मान्छेले परमेश्वरको वचन बाँड्यो भने तपाईँको अङ्ग्रेजी शब्द एटिच्युड भन्छ, तपाईँको मनोधारणा त्यसप्रति के हुनुपर्छ थाहा छ तपाईँ, किनभने त्यो व्यक्ति नयाँ पुरानो बुढो भर्खरको सिपालु शिक्षित मतलब छैन, उसले जे बोल्दै हुन्छ नि उसले उसको कुरा बोल्नु हुँदैन, ऊ त एउटा मेसेन्जर भन्छ, मेसेन्जर भनेको एउटा प्रतिनिधि गर्ने मात्रै हो, दूत मात्रै हो। त मेसेज चाहिँ, त्यो वचन चाहिँ राजाको वचन हो, परमेश्वर महाराजा, बुझ्नुहुन्छ? त्यसले परमेश्वरको वचनको सम्बन्धमा तपाईँ र मेरो सोच कतिचोटि हामीले अलिकति ख्याल गर्दैनौँ, एकदमै विचार पुऱ्याउनु पर्छ। त्यसैले तपाईँ मण्डलीमा आउनुपर्ने कारण, उहाँको महिमा गर्ने, सङ्गति गर्ने, वचन सुन्ने, यो एकदमै होसियारी हुनुपर्ने कुरा हो। किनभने परमेश्वर, कुनै पनि व्यक्तिले जसले परमेश्वरको वचन आउँछ ऊद्वारा बोल्नुहुन्छ। यदि उसले बाइबल पढेर गर्छ भने तपाईँसँग कुन चाहिँ कुरा खाँचो छ त्यो परमेश्वरले बोल्नुहुन्छ, त्यो कुरा एकदम महत्त्वपूर्ण छ। त्यसरी यहाँनिर मैले अघि सुरुमै भनिसकेँ, कलसीको पत्रमा पावलले यो तिनवटा कुरा कलसीका विश्वासीहरूलाई भन्दछन्। पहिलो चाहिँ आत्मिक ज्ञान, दोस्रो चाहिँ आज्ञा पालन, व्यावहारिक आज्ञा, प्र्याक्टिकल ओबिडियन्स, अनि त्यसलाई चाहिँ कन्डक्ट पनि भन्न सक्छ। एउटा कुरा चाहिँ वाक भन्छ अङ्ग्रेजीमा, अर्को चाहिँ वर्क छ, अनि सर्भिस भन्छ। त्यो वाक भनेको चाहिँ जबसम्म ठिक हुँदैन नि वर्क ठिक हुँदैन। सो वाक भनेको चाहिँ हिँड्ने कुरा, जबसम्म कोही व्यक्ति येशूसँग आत्माको अगुवाईमा हिँड्दैन नि उसले गरेको काम चाहिँ उसकै क्षमतामा मात्रै हुन्छ। तपाईँको मेरो ट्यालेन्ट छ नि, शिक्षा छ नि, ज्ञान छ नि, क्षमता छ नि, त्यसले गरेको कामले तपाईँ र म अनन्तको काम गर्न सक्थे। त्यही हुनेवाला छ, जतिसुकै प्रभाव तपाईँले पार्नुहोस्। तर येशूसँग हिँडेको व्यक्तिद्वारा मात्र अनुग्रहको शक्तिमा परमेश्वर काम गरेर परमेश्वरको काम हुन्छ, बुझ्नुहुन्छ। त्यस कारण तपाईँ म ईश्वर हिँड्न जरुरी छ, त्यस कारण तपाईँ ममा द्वेषका भावनाहरू हुनु जरुरी छैन। कुनै व्यक्तिप्रति तपाईँको भावना द्वेष छ भने तपाईँ परमेश्वरको आत्माले होइन अर्कै आत्माले चल्नुहुन्छ। त्यसैले यहाँनिर तेस्रो चाहिँ पोइन्ट के छ भने असल नैतिक जीवनको निम्ति प्रार्थना। अनि मैले अघि सुरुमै भनेदेखि एउटा विजडम, पहिलो आत्मिक ज्ञान बुद्धि, दोस्रो एक्सन के भन्छ त्यो ओबिडियन्स आज्ञा पालन, तेस्रो चाहिँ नैतिक जीवन पाको। अनि अघि तपाईँलाई मैले कलसी 1:26 भने परिपक्व बनाएर प्रस्तुत गर्ने कुरा। त्यसैले जबसम्म त्यो दुईवटा पहिलो दुईवटा कुरा हुँदैन नि, परमेश्वरको बुद्धि र त्यसलाई पालन, त्यसलाई लागु एक्सन, त्यो दुईवटा बिना त्यसलाई नबुझेर त्यो नगरेर तपाईँ परिपक्व कहिले हुँदैन। त्यही कारण आजकल हामी सधैँ मान्छे त ठुलै नेता भइसकेका हुन्छ, पास्टर हुन्छ, के हुन्छ, कति मिसन गरेर आउँछ, तर उसको जीवनमा परिपक्वता देखिँदैन। किनभने परिपक्व मान्छेले चाहिँ समस्यालाई पनि ठिकसँग समाधान गर्छ। कोही मान्छे उसलाई विरोधै गर्न आयो भने उसले सम्झाएर पठाउँछ, झगडा गर्दैन, फुटाएर पठाउँदैन। उसमा प्रेम हुन्छ, शान्ति हुन्छ, उसमा परमेश्वरको धार्मिकताको व्यवहार हुन्छ। अनि कतिचोटि म तपाईँहरूको यो मण्डलीको अरू मण्डलीको यो झगडा तगडा हल्ला हुल्लु देखेर, त्यसमा कुरा नबुझेर अल्मलेको मान्छे देखेर मलाई एकदम दुःख लाग्छ। किनभने तपाईँहरू मैले परमेश्वरको वचन राम्रोसँग बुझ्यो भने मान्छेले गर्दाखेरि के हो यो भन्ने बुझिन्छ, तपाईँलाई अल्मल हुँदैन नि। तब जबसम्म तपाईँलाई आत्मिकी बुद्धि छ, त्यो आत्मिकी बुद्धिले के हुन्छ, यो चाहिँ ठिक छ, यो चाहिँ बेठिक छ भनेर तपाईँलाई परमेश्वरको त्यो न्याय गर्ने के भन्छ त्यसलाई छुट्याउन सक्ने आत्मा परमेश्वरले दिनुहुन्छ। त्यस कारणले यो तिनवटा विषय, त्यसैले आज खालि एउटा विषयमा मात्रै हामी हेर्छौँ। त्यो चाहिँ पहिलो, त्यो चाहिँ त्यो चरित्र चाहिँ अन्तिम भयो होइन, अनि त्यो चाहिँ ख्रिस्टको स्वरूपमा बन्ने कुरा मैले तपाईँलाई भने। अनि पहिलो कुरा आज हामीले हेर्छौँ केवल 9 पदमा, यसै कारण हामीले तिर हो 9 पद, यसै कारण हामीले यो सुनेको दिनदेखि तिमीहरूको उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण हो। सो पावलको कलसीको विश्वासीहरूको निम्ति प्रार्थना के छ, उहाँको इच्छाको ज्ञान भनेको के हो, परमेश्वरको इच्छा के हो भन्ने कुरा जान्ने। यो अङ्ग्रेजी त्योभन्दा पहिला ग्रिक, अनि त्यहाँदेखि नेपालीमा गर्दाखेरि कचोटि नेपालीमा हामी पढ्दाखेरि मुख्य चाहिँ के भने त्यो बुझ्दैनौँ क्या हामीले कचोटि। त्यसैले हेर्दै जाँदाखेरि मेरै जीवनमा त्यो हुन्छ, त्यही कारण घरिघरि पढ्दा म फेरि अर्को कुरा देख्छु। त्यसैले बाइबल घरिघरि पढ्नुहोस्, आज मेरो तपाईँहरूलाई उत्साह नै त्यही हो, तपाईँ बाइबलको विद्यार्थी बन्नुहोस्। तपाईँले बाइबल कलेज भ्याउनुहुन्छ जानुहोस्, त्यो ठिकै छ, त्यसको म कहिले पनि नेगेटिभ छैन, तर तपाईँ परमेश्वरको आत्मिक बुद्धि घरमै बसेर परमेश्वरसँग प्रार्थना गरेर भरोसा गरेर उहाँमा समर्पित भएर बाइबलबाट तपाईँले पवित्र आत्माको अगुवाईमा उहाँको आत्मिक ज्ञानको ज्ञान पाउन सक्नुहुन्छ। त्यस कारणले त्यो कुरा तपाईँलाई म भन्न चाहन्छु। अब यो कलसीको विश्वासीहरू र पावलको बारेमा विचार गर्दाखेरि मैले अघि सुरुमा भनिसकेँ, विचार गर्नुहोस् न, कहिले पनि भेटेको पनि छैन, नाम पनि थाहा छैन, देखा पनि छैन। जब उसको बारेमा इपाफ्रासबाट सुनेका छन्, तपाईँले कलसीको पुस्तक सबै पढ्नुहोस् न, कस्तो जोसिलो कुराहरू छ, कस्तो कुराहरू छ। वास्तवमा कलसीको पुस्तक वान पुस्तक चाहिँ पत्र चाहिँ वान अफ द फेभरेट हो मेरो। अनि म 3 अध्यायलाई चाहिँ कुनै दिन मैले कण्ठ गरेको थिएँ, मेरो कलसी सबै कण्ठ गर्ने विचार थियो तर त्यति समय मिलेन। त्यस्तै हो नि, अलि अल्मल हुन्छ होइन। 3 अध्याय कलसीमा पावल, मैले भने नि जेलखानमा कलसीको विश्वासीहरूको लागि, किनभने उसको लागि सबभन्दा ठुलो कुरा कलसीको विश्वासीहरूलाई के थियो, उनीहरू ख्रिस्टमा पवित्र हुन सक। तपाईँले कसैलाई प्रार्थना गर्दा के विचार गर्नुहुन्छ? कसैको बारेमा सोच्नुहुन्छ? त्यस कारण यो ख्रिस्टमा परिपक्व हुने कुरा, अनि त्यो चाहिँ के हुन्छ भनेदेखि, जबसम्म कुनै कुराको टेस्ट हुँदैन नि, त्यो पाकोपन निस्किँदैन। सुनलाई निखुर बनाउन के गर्नुपर्छ? आगोमा हाल्नुपर्छ। तपाईँ भाँडाकुपामा कतिजना जानुहुन्छ, तपाईँको पुरानो सुन लगेर यो कति रहेछ यसमा सुन भनेर जाँच्नु पऱ्यो, अथवा केही अरू बनाउनु पऱ्यो भने लगेर दिनुभयो भने भाँडा के गर्छ त? आगोमा हालेर मजाले भुइँ भुइँ के गर्छ, दन्काइदिन्छ। अनि त्यसपछि त्यो खालि पहेँलो डल्लो बाँकी बस्छ, अनि त्यो चाहिँ सुन हुन्छ। पहिला त्यो गहनै राखेर हेर्न चाहन्छु भने के हुन्छ, उसले यसो यसो गरेर यो चाहिँ नक्कली सुन्नु भनिन्छ होइन। त्यस कारण तपाईँ र मलाई पनि परमेश्वरको जाँच हामीमा हुनु पर्यो भन्ने कुरा हो होइन। अनि पावलको जीवनमा हामीले यो कुरा यहाँ देख्दछौँ। त्यसैले कलसीमा अर्को पोइन्ट पनि म तपाईँलाई भन्न चाहन्छु, मुख्य यो पत्रको 3 यो अहिले खालि 9 पद मात्रै हेरिरहेको छौँ होइन, 9, 10, 11, 12 यो 4 पदको यो हो। दुईवटा पोइन्ट चाहिँ तपाईँलाई अर्कोचोटि म सिकाउँदैछु। आज चाहिँ हामीले आत्मिकी बुद्धि, स्पिरिचुअल नलेज, इन्टेलिजेन्स, त्यो भनेको चाहिँ परमेश्वरको वचनको ज्ञान। अनि त्यो परमेश्वरको वचनको ज्ञान चाहिँ अघि तपाईँलाई भनेको थिएँ कन्टेन्ट मात्र होइन कि, त्यसले चाहिँ थिङ्किङ चेन्ज गर्ने हुनु पऱ्यो। जब तपाईँले खालि कन्टेन्ट जानेको त यु नो वाट द टेबल, शैतानलाई सबै थाहा थियो नि, तर हि वाज द मस्ट, सबभन्दा छक्याउन सक्ने झुटको पिता थियो होइन। त्यसैले कन्टेन्टले पुग्दैन नि त, इट हेज टु चेन्ज युर थिङ्किङ, इट हेज टु चेन्ज युर क्यारेक्टर, तपाईँको चरित्र, तपाईँको विचार, तपाईँको व्यवहार, तपाईँको चाहना, योजना, सपना, टोटली अपसाइड डाउन। कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि, अब सबै नयाँ भएका छन्, पुरानो बिति गएको छ। तपाईँलाई थाहा छ त्यो कुन चाहिँ पद हो? 2 कोरिन्थी 5:17 होइन। जुनसुकै ठाउँमा तपाईँले देख्नुहुन्छ बाइबलमा पानै पिछे। त्यसैले पावलको प्रार्थनामा हामी 3 कुरा देख्छौँ जुन चाहिँ तपाईँलाई मैले भनिसकेँ। अनि पहिलो चाहिँ आत्मिकी ज्ञान बुद्धि, दोस्रो चाहिँ कन्डक्ट विजडम कन्डक्ट, अनि त्यसपछि चाहिँ क्यारेक्टर मैले भनेको थिएँ होइन, चरित्र। यो 3 कुराको लागि प्रार्थना गरेको छ। अब तपाईँ र म बाइबल नपढ्ने पढ्ने कस्तो छ मलाई थाहा छैन। अब यो चर्च नआउने यति धेरै मेच चाहिँ यो खाली देखेको, यो मण्डलीमा यति मात्रै हो त विश्वासी, कहाँ गयो? त्यो आज पनि आन्दोलन छ, कोनि के फर्काओ, कोनि के गर भन्दै। यो चर्चमा उपस्थित नहुने क्रिस्चियनहरू मलाई अचम्म लाग्छ। बाइबलमा यो परमेश्वरमा जोसिलो नभएको एउटा मण्डली छ, आज प्रकाशको पुस्तकमा मन तातो, तिमीहरू त न चिसो छौ न तातो छौ, मुखबाट चाहिँ हालिदिनु पर्ने भने होइन। अब मलाई तपाईँलाई यो सबै भन्छ, तपाईँलाई चित्त दुख्नु भने मेरो भित्रदेखिको एउटै इच्छा के हो भने मान्छे ख्रिस्टमा निखुर हुन सकोस्। कलसी 1:26 होइन, अघि हामीले हेऱ्यौँ, परिपक्व बनाई प्रस्तुत गर्न सकियो। त्यस कारणले त्यो कुरा हामी हेर्न चाहन्छौँ। त्यस कारणले झुट्टा, त्यतिखेरको मण्डली भनेको चाहिँ झुट्टा शिक्षाको मारमा परेको थियो, झुट्टा शिक्षाको मारमा, विभिन्न किसिमको झुट्टै शिक्षा। अनि आज यही मण्डलीमा धेरै झुट्टै शिक्षा छ। जब कुनै मान्छेहरूले यस्तो कुराहरू भन्न थाल्छ, यस्तो कुराहरू विचार गर्छ, यस्तो कुराहरू गर्न थाल्छ जुन चाहिँ बाइबलमा छैन, झुट्टा छ, झुट्टो शिक्षा भनेको जेहोभा विटनेसकै चर्चा नै हो। यही चर्चमा बसेर झुट्टा हुन्छ, परमेश्वरको वचनलाई सही प्रकारले बुझ्नु पर्यो। बुझ्नुहुन्छ, जुन कुरो परमेश्वरको वचनमा लेखेको छ त्यसलाई अर्को इन्टरप्रिटेसन गर्ने मान्छेहरू झुट्टा हुन्। खासमा एक दिन उनीहरूले हिसाब बुझाउँछन्, तपाईँ र मैले गरेको छु भने तपाईँ र मैले बुझाउँछु। त्यस कारण कलसीको मण्डलीमा एउटा झुट्टा शिक्षा थियो, मुख्य झुट्टा शिक्षा के थियो भनेदेखि उनीहरूको कुरा बुझ्यो गर्यो भनेदेखि चाहिँ के हुन्छ, तिमीले एक्स्ट्रा नलेज पाउँछौ। अनि म कसैको कुनै डिनोमिनेसनको विरोध गर्दिनँ, तर कतिचोटि कतिवटा डिनोमिनेसनहरूमा यस्तो कुराहरू भनिन्छ। एउटा डिनोमिनेसन छ कहना नलाउने, त्यो मान्छेहरूले रुपियाँ पैसाको लोभ पनि गर्छ, झगडा पनि गर्छ, सबै रिस पनि सबै गर्छ, गहना चलाउँदैन। ए उनीहरू अब जो मान्छेसँग के पनि छैन, गहना त छैन नि त, होइन छोडेर जान्छ नि। अनि एनिवे त्यसको म धेरै विरोध गर्दिनँ। एकजना मान्छेले राजनीतिज्ञले भनेको सुनेको थिएँ क्या, नेपालको मान्छेहरू चाहिँ कोकलेटर छ अरे क्या, कुनै पनि कुराको बारेमा गहिराई थाहा छैन, मान्छेले बिच बिचमै भने सुने छ अनि त्यही विश्वास गर्दै फेरि ऊ पनि भन्दै हिँड्छ क्या। यो पनि तपाईँसँग भन्नुपर्ने जरुरी छैन, तर मलाई कताबाट भन्न आयो। एउटै पोइन्ट के हो भने तपाईँ र मैले सिरियस भएर परमेश्वरको वचनलाई बुझ्नुपर्छ, अध्ययन गर्नुपर्छ। त्यसैले उनीहरूलाई पावरले चाहिँ झुट्टा शिक्षाहरूबाट, त्यो अल्मलाउने कुराहरूबाट, गलत कुराहरूबाट बचाउनलाई, परमेश्वरमा भएको भरपुरी उहाँको वचनको ज्ञानमा बढाउनलाई यो पत्र लेख्छन्, उनीहरूको लागि प्रार्थना गर्छन्, ताकि कलसीका विश्वासीहरू नझुक्यौँ। अनि कलसी एकको छमा तपाईँलाई अहिले सुरुमै मैले भनिसकेका छु, सुसमाचार तिमीहरू कहाँ आएको छ र साँच्चै सारा संसारमा फलदायी छ भनी अनि बढिरहेछ। आज किन सुसमाचार चाहिँ सत्यतामा परमेश्वरको अनुग्रह, सत्यतामा सुसमाचार, सत्यतामा परमेश्वरको अनुग्रहबाट आएको कुरा हो। सुसमाचार परमेश्वरबाट आएको कुरा हो, अनि त्यो सुसमाचार चाहिँ फुल गस्पल हुन्छ, पुरै सुसमाचार सुन्नुपर्ने हुन्छ। मान्छेले उद्धार कसरी पाउँछ भन्ने बारेमा बाइबलमा के लेखेको छ, येशु प्रभुले के भन्नुभयो, अनि बाइबलमा ती पत्रहरूमा के लेखेको छ। त्यसैले कतिचोटि मण्डलीहरूले के भन्छ, ए नयाँ दर्शन पाउनु पर्यो, नयाँ बोझ पाउनु पर्यो, होइन बाइबलको कुरा। तपाईँले सबभन्दा पहिलो कुरा पाउनु पर्ने के थाहा छ, येशु ख्रिस्टलाई चिन्नु पर्यो, ख्रिस्टमा विश्वास गरेर नयाँ जन्म पाउनु पर्यो। कोही नयाँ गरी जन्मेन भने त्यसले स्वर्ग देख्ने छैन। अनि तपाईँले पत्ता लगाउनुहोस् यो के हो, त्यो तपाईँको अनुभव छ त्यहाँ। जुन व्यक्तिसँग नयाँ जन्मको अनुभव छ त्यो व्यक्ति त्यो सबै आत्मिकी बुद्धि समझ परमेश्वरबाट आउने कुराहरूको लागि भरपुरी छ, ख्रिस्टमा जीवन जिउने जीवनको लागि ऊ प्रशस्त छ। अनि तपाईँलाई मैले अघि भनेको कुरा, किनभने ख्रिस्टमा नै यो सबै कुरा उपलब्ध छ। कलसी एक अध्यायको 26 पदमा मैले अघि भन्दै थिएँ, 27 पद होला, 26 र 27 त मैले यहाँ पढ्नु छ। युग युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य 28 पद अघि पढेको थिएँ। यहाँ चाहिँ पाव यो कलसीको पत्रको मुख्य विषय, यसको थिम भनेको चाहिँ यो हो, यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ, यस रहस्यको महिमामय सम्पत्ति अन्य जातिहरूको निम्ति बाँध्छ। त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। सन्त भनेको चाहिँ क्षमा पाएका, नयाँ जीवन पाएका, परमेश्वरले छानेका सेन्ट भनेर भन्छ। अनि यो रहस्य चाहिँ ख्रिस्ट तिमीहरूमा हुनु हो जो महिमाको आशा। त्यस कारणले सबै कुरा यसमा छ, ख्रिस्ट तिमीहरूमा हुनु, होप अफ ग्लोरी, ख्रिस्ट इन यु भन्छ अङ्ग्रेजीमा, ख्रिस्चियन ख्रिस्ट तपाईँ र ममा भएको। भनेको चाहिँ के हुन्छ त, हामी संसारको लेखी, रोमी छमा पढ्नुभयो भने त्यस्तो हुन्छ नि, होइन म संसारको लेखी, संसार मेरो लेखी कुछमा टाँगिसकेको छ, मरिसकेको छ, होइन। अनि गलाती 2:20 त हामीलाई सबैलाई थाहा छ, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु र पनि जिउँछु, म होइन ख्रिस्ट ममा जिउँछु। अनि यो अहिले जीवन, जुन जीवन म जिइरहेको छु, त्यो येशु ख्रिस्ट जसले मलाई प्रेम गर्नुभयो, उहाँमा विश्वास गरेर जिउँछु, किनभने ख्रिस्टको शक्तिमा जिउँछु, किनभने क्रिस्चियन जीवन जो पवित्र जीवन हुन्छ, परमेश्वरको वचन अनुसार जिउने जीवन हुन्छ, हामी एक्लै जिउन सक्दैन। केवल ख्रिस्ट येसुमा मात्रै हामीले त्यो जिउन सक्छौँ, ख्रिस्ट येसुद्वारा। अनि यहाँ कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि। सो प्रत्येक विश्वासीलाई, विश्वासीहरूलाई चाहिँ परमेश्वरको इच्छा चाहिँ के हो त, अनि यसलाई कसरी जान्ने, यो विषय त अघि सुरुमै तपाईँलाई मैले भनिसकेँ होइन। परमेश्वरको आत्मिक ज्ञानमा कसरी वृद्धि हुन्छ, अनि यो ग्रिक शब्दमा जुन चाहिँ यो ज्ञान अथवा बुद्धि अथवा नलेज भनेर जुन चाहिँ यो आत्मिक नलेज स्पिरिचुअल ज्ञान भन्ने कुरा छ, त्यो भनेको चाहिँ पूर्ण ज्ञान भन्ने अर्थ लाग्छ। पूर्ण, त्यहाँ अचकल्चा हुँदैन, त्यहाँ केही मात्रै हुँदैन, किनभने त्यो पूर्ण चाहिँ को, येशु ख्रिस्ट। उहाँ पूर्ण ज्ञानमा हुनुहुन्छ। हाम्रो जीवनमा परमेश्वर र उहाँको सिद्ध इच्छा बारे सिक्न धेरै, त्यो सिक्ने कुराहरू धेरै छन्। कुनै ख्रिस्चियनले, कुनै पनि ख्रिस्चियनले भन्न सक्दैन कि मैले चाहिँ सबै कुरा सिकेको छु, म सबैभन्दा सिपालु, मैले सिकिसकेँ, अब बाँकी छैन मैले सिक्नु पर्ने। धेरैजना मान्छेको त्यस्तो विचार हुन्छ, मैले सिक्नु पनि केही पनि छैन, मैले थाहा पाएको छु केही कुरा भन्ने, अँ मैले त्यो गरिसकेको छु। प्रियहरू, हामी कहिले पनि त्यो अवस्थामा हुनुहुँदैन, त्यो ठुलो इग्नोरेन्स हो। किनभने परमेश्वरले आज पनि अर्को कुरा सिकाउनुहुन्छ, हामी जहिले पनि सिक्नको लागि तयार हुनुपर्छ, टिचेबल हुन्छ। दुई तिनवटा कुरा छ, परमेश्वरको जन, मैले हेर्ने यो व्यक्ति चाहिँ परमेश्वरको जन हो, हि इज अ म्यान अफ गड, वुमेन अफ गड, त्यो मान्छे परमेश्वरप्रति वफादार, लोयल टु गड, अनि लोयल टु लिडर्स, लोयल टु फ्यामिलीज, हरेक प्रति वफादार, उसलाई भरोसा गर्न सकिन्छ, उसले भनेको कुरा उसले यताउता गर्दैन। तपाईँले धेरैचोटि संसारिक मान्छेहरू चाहिँ देख्नुहुन्छ, अनि तपाईँलाई पहिल्यै थाहा छ कसैलाई विश्वासै गर्नुहुन्थ्यो, कति मान्छेहरू चाहिँ कसैलाई विश्वासै गर्दैन, किन थाहा छ, उनीहरू आफै विश्वासी छैन नि त, किन उनीहरूलाई जहिले पनि अरू मान्छेलाई विश्वास हुँदैन, किन उनीहरू विश्वासी छैन, उनीहरू त चोरिहाल्ने हुन् होइन। तर तपाईँहरू मैले के गर्नुपर्छ थाहा छ, विश्वासिलो नभएकोलाई पनि प्रार्थनाद्वारा विश्वास गर्नुपर्छ, त्यसलाई विश्वास गर्यो होइन नि, तपाईँले त परमेश्वरमा भरोसा गर्नुहुन्छ नि, त्यो मान्छेलाई त परमेश्वरले बचाउन सक्नुहुन्छ, सुरक्षा दिन सक्नुहुन्छ, बुद्धि दिन सक्नुहुन्छ, बुझ्नुहुन्छ। त्यसले ख्रिस्चियन जीवनमा विश्वास गर्न सिक्नुपर्छ, शङ्कामा जिउनु हुँदैन होला, तपाईँले कोही मान्छेलाई चिन्नुहुन्छ होला, तर ट्राई टु ट्रस्ट गर त्यो मान्छेको लागि, फेरि पनि गल्ती गर्दा त्यति ठुलो कुरा हो, किनभने परमेश्वर उसको पो सबभन्दा ठुलो कुरा। र हामी के विचार गर्छौँ भने हामी सबैलाई कन्ट्रोल गरेर अधीन गर्न खोज्छौँ, किनभने हामीलाई थाहा हुन्छ कि यो चाहिँ कहिले, अनि कहिले चाहिँ कतिवटा चाहिँ मान्छेहरू कमजोर मान्छे जो गल्ती गर्ने मान्छेलाई कहिले हामी विश्वासै गर्दैन, विल नेभर चेन्ज, एन्ड द्याट्स नट राइट इज, त्यो ठिक होइन, किनभनेदेखि कुनै पनि खतरनाक मान्छेलाई परमेश्वरले असर गर्न सकिन्छ। कोही मान्छे परमेश्वरमा साँच्चो प्रकारले गयो भने त त्यो त तुरुन्तै परिवर्तन हुन्छ नि होइन। त्यस तपाईँ र म को, उसले हिजो यस्तो गरेको थियो त्यस कारण चाहिँ खतम, बुझ्नुहुन्छ। ट्राई टु ट्रस्ट गड, जब तपाईँले सबै कुरा परमेश्वरमा हाल्नुहुन्छ होला, कोही कुरालाई म बढी माया गर्छु, म यहाँ छु, मेरो परिवार अमेरिकामा छ, मेरो परिवारको बारे मलाई चिन्ता लाग्दैन, लाग्छ नि, म कोसिस के गर्छु थाहा छ, प्रार्थना गर्छु अनि परमेश्वरमा भरोसा गर्छु, चिन्ता गर्दिनँ, ढुक्क। परमेश्वरले नगर्न सक्ने सुरक्षा अरू त छैन नि त, परमेश्वरमा मैले जब राखेको थिएँ उहाँको वचनमा प्रतिज्ञा छ कि उहाँले सुरक्षा दिनुहुन्छ, बुझ्नुहुन्छ। हामी हरेक कुराको लागि त्यस्तो गर्न सक्छौँ, परमेश्वरको इच्छा एउटा सफल ख्रिस्चियनको जीवनमा महत्त्वपूर्ण भाग हुन्छ, हरेक कुरामा परमेश्वरको इच्छा खोज्छौँ, हामीले खोज्नुपर्छ। अनि जब संसारिक लोभ र लालच रुपियाँ पैसाको मोहमा हुन्छ नि, मान्छेहरू परमेश्वरको इच्छाबाट टाढा भइहाल्छ, अनि कतिचोटि उसले आफैलाई जस्टिफाई गर्छ। अनि धेरै क्रिस्चियनहरूको थियोलोजी कस्तो हुन्छ, उसको आफ्नो जीवन अनुसार जुन कुरा उसको जीवनबाट बद्लिन सक्दैन त्यसलाई बाइबल बदलिदिन्छ उसले, बुझ्नुहुन्छ। तपाईँ र मलाई बाइबलले बदल्नुपर्छ, परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको इच्छा के हो भने पूर्ण रूपमा जान्न सकोस्, प्रेरित कतातिर मैले प्रेरित यो पद पढ्नु खोजेको। प्रेरित 22:14 के छ, त्यसपछि तिनले भने हाम्रो पुर्खाहरूका परमेश्वरले उहाँको इच्छा जान्न र एकजना धर्मी जनलाई हेर्न उहाँको मुखबाट वचनहरू सुन्न तपाईँलाई पठाउनु भएको छ। कसले भने? तपाईँले पढेर पत्ता लगाउनुहोस्। र यहाँ के छ? परमेश्वरले आफ्नो इच्छा हामीलाई प्रकट गर्नुहुन्छ, होइन? परमेश्वरले हामीले परमेश्वरको इच्छा जानोस् भन्ने चाहनुहुन्छ, किनभने यहाँ त्यो मान्छेले त्यही भन्दैछ, परमेश्वरले हामीलाई उहाँको इच्छा सिकाउनलाई यहाँ पठाउँदै हुनुहुन्छ। त्यसैले परमेश्वरको इच्छालाई जान्ने एउटा कुरा, बुझ्ने अर्को। हाम्रो समाज जबसम्म खुल्या छैन नि, बुझ्ने। लुकाको सुसमाचारमा जब यसु प्रभु बौरी उठेर आउनुभयो, अथवा यसु प्रभुले ती चेलाहरूलाई भन्दै हुनुहुन्थ्यो उहाँको क्रुसको सबै कुराहरू, उनीहरू एकदम चिन्तित थिए, बुझेका थिएन। जब उहाँले उनीहरूको समझ खोलिदिनु भयो 24 अध्यायतिर होला, अनि तिनीहरूले बुझे अनि एकदम आनन्दित भए। हाम्रो आफ्नै क्षमता त छँदै छैन, तर हामी विचार गर्छौँ अँ म त सिपालु छु, म त सबैभन्दा राम्रो छु, त्यस्तो सोध्छौँ हामी। राम्रै होला, तर परमेश्वरले जबसम्म गर्नुहुन्न हामीलाई थाहा हुँदैन। अर्को चाहिँ वचनमा यो कुराहरू धेरै ठाउँमा लेखिएको छ। अर्को चाहिँ तपाईँलाई Ephesians 4:14-17, त्यसकारण यस्तो भनेको छ, हे निदाउनेहरू जाग, मरेकाहरूबाट बिउज, अनि ख्रिस्ट तिमीहरूमा चम्कनु हुनेछ, यसकारण तिमीहरू कसरी जिउनु पर्ने हो त्यसमा होसियार रह। बुद्धि निर्बुद्धि मानिस जस्तो होइन, तर बुद्धिमान जस्तो हो, सबै समयको पुरा सदुपयोग गर, किनकि दिनहरू खराब छन्, यसकारण मूर्ख नहो तर प्रभुको इच्छा के हो सो बुझ। यति धेरै कुराको मुख्य कुरा के छ? परमेश्वरको इच्छा बुझ्नु, होइन? त्यसकारणले परमेश्वर, बाइबलको परमेश्वर, हाम्रो परमेश्वर, हामीले येशु प्रभुलाई विश्वास गरेर जो परमेश्वरसँग सम्बन्ध गर्छौँ, अरू धर्मको जस्तो कतिले क्रिस्चियनहरूको पनि त्यो पुरानो कल्चर जाँदैन क्या, पुरानो घमण्ड जाँदैन, पुरानो लोभ जाँदैन, कति धेरै कुरा जाँदैन, संसारप्रतिको प्रेम जाँदैन, अनि कतिचोटि उनीहरूले परमेश्वरको बारेमा सोच्ने कुरा पनि जाँदैन। र बाइबलको परमेश्वर त्यस्तो हुनुहुन्छ। तपाईँहरू मेरो जीवनमा जति कुरा छ नि, छर्लङ्ग उहाँले देख्नुहुन्छ हर कुरा, अनि त्यो बाइबलले के भन्छ, सबै कुरा रेकर्ड हुन्छ। एक दिन तपाईँहरू मैले हिसाब बुझाउनु पर्ने छ। हाम्रो परमेश्वर टाढा बसेर ए आदेश दिने हुनुहुन्न, तर हाम्रो परमेश्वर चाहिँ हाम्रो एउटा मित्र जस्तो हुनुहुन्छ, र आफ्नो मित्रलाई उहाँले आफ्नो गोप्य कुरा पनि जानकारी दिनुहुन्छ भनेर यहाँ बाइबलमा लेखिएको छ। योहन्ना 15:13-14 के छ? हाम्रो जीवन हाम्रो मित्रहरूको लागि, आफ्नो जीवन आफ्नो मित्रहरूको लागि अर्पण गर्नुभन्दा ठुलो प्रेम अरू कसैको हुँदैन। यदि तिमीहरूले मेरो आज्ञा मान्यौ भने तिमीहरू मेरा मित्र हो, ज्ञानी मित्र हुन त फेरि प्रभुको आज्ञा भन्नु पऱ्यो नि। त्यसकारण हरेक पोइन्टमा प्रश्न जहिले पनि आउँछ नि त, हामीले उहाँको आज्ञा मान्यौँ कि मान्यौँ। जुन व्यक्ति होस् उसले आज्ञा मान्छ परमेश्वर, उसको जीवन के फरक पर्छ? एक दुइटा चाहिँ नमान्ने हुन्छ कि? त्यसकारण क्लियर छ कुरा चाहिँ, अटेरी त मान्छेहरू नै हुन्छ नि, होइन? अब उसो म तिमीहरूको लागि सेवक भन्दिनँ, किनकि सेवकलाई आफ्नो मालिकको काम कुरा थाहा हुँदैन, तर मैले तिमीहरूलाई मित्रहरू भनेको छु, किनकि पिताबाट मैले सिकेका सबै कुरा तिमीहरूलाई थाहा दिनेछु। त्यसैले परमेश्वरले हामीलाई सबै कुरा थाहा दिनु, जब हामी उहाँको वचन अध्ययन गर्छौँ, प्रार्थनामा समर्पित हुन्छौँ, उहाँको जनहरूको हिसाबले परमेश्वरले आफ्नो इच्छा हामीलाई जानकारी दिनुहुन्छ, जसले गर्दा हामी उत्साहित हुन सक्छौँ, किनभने परमेश्वरले भेदहरू खोलिदिनुहुन्छ। वचनले भरपूर हुने विषय कलसीको पत्रमा एउटा मुख्य विषय, एउटा की शब्दको रूपमा छ, जुन चाहिँ धेरै ठाउँहरूमा त्यसको बारेमा लेखिएको छ। तपाईँलाई त्यो सरस्वती यो पढ्न चाहन्छु, धेरै ठाउँमा पावलले दोहोऱ्याउँछन्, त्यहाँ नआएर यहाँ म भन्न चाहन्छु। पहिलो चाहिँ एनिवे यहाँ छ, पहिलो चाहिँ Colossians 1:19, टाइम सिधिसकेछ, अर्को 5-7 मिनट तपाईँलाई म लिन चाहन्छु। किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रिस्टमा बास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो। ख्रिस्ट येशु चाहिँ सबै कुराको पूर्णतामा हुनुहुन्छ, उहाँमा केही कुरा कमी छैन। दोस्रो कुरा के छ कलसीयको 25मा, तिमीहरूका खातिर मलाई दिएको ईश्वरीय कार्य अनुसार परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न म धर्म सेवक भए। पावलको काम के थियो? अलिकति मात्रै होइन, सम्पूर्ण कुरा भन्न, ताकि सम्पूर्ण कुरा हामीले बुझ्न सकोस्। अर्को के छ यहाँ कलसी 2:2 मेरो उद्देश्य हो कि तिनीहरू हृदयमा उत्साहित भई प्रेममा एक हुन्, अर्थात् तिनीहरूसित पूर्ण समझको पूरा सम्पत्ति हुन सकोस्। के भनेको थियो? पूर्ण समझको सम्पत्ति धन, त्यो भनेको चाहिँ परमेश्वरको वचनको ईश्वरीय आत्मिक बुद्धिको ज्ञान, त्यसको गहिराई, त्यो हामीमा होस् भनेर यहाँ पावलले प्रार्थना गरेका छन्, लेखेका छन्। अर्थात् तिनीहरूसित पूर्ण समझको पूरा सम्पत्ति हुन सकोस्, ताकि परमेश्वरको रहस्य जो ख्रिस्ट हुनुहुन्छ उहाँलाई जान्न सकुन्। साँच्चै परमेश्वरलाई चिन्नु, ख्रिस्टलाई चिन्नु र उहाँमा कसरी जिउनु भन्ने कुरा चाहिँ उहाँको वचनद्वारा हामी सिक्नेछौँ। कलसी 2:9-10, किनकि ईश्वरत्वको सारा परिपूर्णता ख्रिस्टको शरीरमा बास गर्दछ, अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ। येशु ख्रिस्टमा चाहिँ सबै परमेश्वरत्व छ, सबै कुरा छ, अनि उहाँमा चाहिँ सबै कुराको पूर्णता छ। जब उहाँ हामीमा आउनुहुन्छ भने हामीले जीवनमा चाहिने सबै कुराको पूर्णता उहाँमा पाउँछौँ। 4:12 कलसीमा तिमीहरू मध्येका एकजना र ख्रिस्ट येशुका सेवक इपाफ्रासले अभिवादन पठाएका छन् तिमीहरूको निम्ति। तिनले जागा रहेर निरन्तर प्रार्थना गरिरहेका छन् ताकि तिमीहरू, फेरि यहाँ इपाफ्रासको बारेमा लेख्दै गर्दाखेरि पनि के भनेको छ, कलसीको विश्वासीहरू जो इपाफ्रासकै विश्वासीहरू थिए होइन, उसले नेतृत्व गरेको, तिनीहरूको लागि के प्रार्थना छ, तिमीहरू पूर्ण रूपले निश्चित र परिपक्व भई परमेश्वरको सारा इच्छामा स्थिर भई जाग लागिरहन सक। सो इपाफ्रासले गरेको प्रार्थना कलसीको विश्वासीहरूलाई के हो, सम्पूर्ण रूपले निश्चित परिपक्व भई परमेश्वरको इच्छामा स्थिर हुन सक्नु। त्यस कारण आज तपाईँ र मेरो लागि कसैले प्रार्थना गर्छ भने के हो, यसरी प्रार्थना गर्नु पर्यो, अथवा तपाईँ र मेरो लागि पनि परमेश्वरको वचन के हो, यो हामी उहाँको इच्छामा स्थिर हुने, सम्पूर्ण रूपले परिपक्व हुने कुरा हो। अन्तिम पहिलो के अरे 4:17 चाहिँ खर अर्किपसलाई भन तिमीले प्रभुबाट पाएको काम होसियारी साथ पुरा गर। अर्को कुरा के छ, अर्किपसले जुन काम पाएको छ प्रभुबाट, तपाईँले के काम पाउनुहुन्छ त्यसलाई पुरा गर्ने कुरामा, किनभने यो हरेक पास्टर अगुवा बाइबल पढाएर डिग्री पाएको मान्छे मात्रै होइन, यो त एक एक व्यक्तिलाई परमेश्वरले काम दिनुभएको छ। अनि तपाईँले त्यो कसैलाई देखाउनु गर्ने होइन। अर्को कुरा, यो मण्डलीमा विश्वासी ल्याएर पास्टरको नाम ठुलो हुने होइन। कतिजनाले त के छ भने यो मण्डलीमा तपाईँको ध्यानै छैन, किनभने यहाँ विश्वासी पढाएर तपाईँको होइन अर्कैको नाम बढ्छ, तपाईँ टोटल्ली गलतमा हुन्छ, तपाईँले परमेश्वरको इच्छा बुझ्नै भएन। परमेश्वरले तपाईँलाई दिएको अधिकार होइन, प्रभुले प्रभुबाट तपाईँले पाएको काम तपाईँले बुझ्नु पर्यो, त्यो तपाईँको लागि हो आज, बुझ्नुहुन्छ, तपाईँको लागि त्यो कुरा हो आज। त्यस कारणले यहाँ पूर्ण के भन्छ, भरिपूर्ण हुने कुरा परमेश्वरको ज्ञान र आत्मिक बुद्धिमा, मतलब पूर्ण रूपले इक्वेप भन्छ नि, सुसज्जित, इक्वेप परमेश्वरको जन उहाँको वचनहरूबाट इक्वेप, अनि एफिसी 4:11 छ त्यो इक्विप गर्ने कुरा। अनि इक्विप किन हुनु पर्यो, परमेश्वरको वचनले उनीहरू सुसज्जित किन हुनु पर्ने, ताकि उनीहरूले परमेश्वरले दिएको काम गर्न सकुन्। प्रचारकको काम के हो, शिक्षा दिने व्यक्तिको काम के हो, हाम्रो रञ्जितले सिकाउँछ, सन्तहरू भनेको चाहिँ विश्वासीहरू, मण्डलीका विश्वासीहरूलाई परमेश्वरको वचनमा इक्विप गरेर सुसज्जित बनाउनु, किन, ताकि तिनीहरूलाई परमेश्वरले दिएको काम तिनीहरूले गर्न सकोस्। हरेक व्यक्तिले परमेश्वरको काम गर्छ, इनाम पाउँछ, परमेश्वरलाई प्रसन्न बनाउने काम गर्छ, अनि ती कुराहरूमा पूर्ण पारिकहरू भरपूर्ण हुने विश्वासीहरूको जीवन यात्रामा चाहिने सबै कुरा ख्रिस्ट येशूद्वारा उहाँले हामीलाई दिनुभएको छ। अर्को अर्को एउटा कलसी 2:10 अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ, उहाँ हरेक शक्ति र अधिकार माथि शिर हुनुहुन्छ, उहाँमा नै हामी पूर्णतामा ल्याइएका छौँ। अझै थुप्रै पद छ तर म आज यहाँ राख्न चाहन्छु। त्यसैले मुख्य कुरा आज के छ भनेदेखि परमेश्वरको बुद्धि कलसीका विश्वासीहरूले पाऊ, यो चाहिँ पावलको प्रार्थना उत्कट चाहना, त्यो परमेश्वरको चाहना, त्यहीको लागि प्रार्थना गरिरहेको थिएँ, त्यहीको लागि लेखिरहेको छ। तर तपाईँ र म आज त्यही पढ्दैछु, आज पनि परमेश्वरले तपाईँ र मलाई त्यही काम दिनुभएको छ, उहाँको आत्मिकी बुद्धि पाउने। त्यही कारणले संसारिक के हो र आत्मिकी हो तपाईँले मैले छुट्याउन सक्नु पऱ्यो, त्यो सबै परमेश्वरको वचनद्वारा आउँछ। त्यसैले यहाँ मुख्य कुरा के छ, परमेश्वरको वचन नै सबै कुराको स्रोत हो, किनभने ख्रिस्ट येशु को हुनुहुन्छ र उहाँले के गर्नुभयो, उहाँ हामी हाम्रो लागि कसरी सहायता गर्नुहुन्छ, हामीले कसरी जिउनुपर्छ भन्ने कुरा चाहिँ उहाँको वचनमा उहाँले दिनुभएको छ। नयाँ कुरा हामीलाई चाहिँदैन, तर उहाँको आत्माले तपाईँ र मलाई कसरी गर्ने भनेर सिकाउनुहुन्छ। अनि त्यो कुरा तपाईँलाई मैले भन्न चाहन्थेँ, तर दुईवटा पद चाहिँ अझै पनि म पढ्न चाहन्छु, दुईवटा पद पढेर अनि त्यसपछि सिधाउन चाहन्छु। पहिलो चाहिँ कलसी 1:7 के छ, जुन कुरा तिमीहरूले हाम्रा प्रिय सङ्गी भाइ पराफासबाट सिक्यौ। ए, त अर्को पदमा पुग्यो, यो पद पढ्न चाहन्थे, एफिसी 1:18, धेरैचोटि हामीलाई थाहा छ यो, म प्रार्थना गर्दछु तिमीहरूको हृदयका आँखा खोलिउन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भयो, जुन चाहिँ उहाँका सन्तहरूको महिमित उत्तराधिकारीको सम्पत्ति हो, सो तिमीहरूले जान्न सक। यो आत्मिकी बुद्धिले यो कुराहरू जान्छ, परमेश्वरले तपाईँ र मलाई दिनुभएको कुरा के हो, होइन? अर्को ठाउँमा तपाईँले पढ्नुहुन्छ, पवित्र आत्माले भरिपूर्ण हो, सायद यहाँनिर दाख मद्दले नमाथि हो, यसले जीवन बर्बाद पार्छ, यो अनुवाद मन पर्यो मलाई। अर्कोमा अर्कै छ, होइन, कसैले कण्ठ गराएछ यो पद, बरु पवित्र आत्माले भरपूर्ण हो, अनि विश्वासी परमेश्वरको इच्छाको पूर्ण ज्ञान कसरी पाउन सक्छ विश्वासीले, पवित्र आत्माको सहायतामा। अनि यहाँनिर एउटा कुरा तपाईँलाई म के भन्छु भने, यो पवित्र आत्माको भरपूरीको खास मतलब चाहिँ के हो थाहा छ, त्यसो भनेको मतलब के हो, पवित्र आत्माको कन्ट्रोलमा हुने, अधीनमा हुने, त्यो पवित्र आत्माको भरपूर भनेको चाहिँ तपाईँ र मेरो जीवनको सबै पक्ष पवित्र आत्माले कन्ट्रोल गर्छ, डोर्याउँछ, हामीले कुनै पनि पवित्र आत्माको इच्छा बिना गर्दैन, त्यो पवित्र आत्माको भरपूर, जहिले पनि तपाईँले बुझ्नुपर्छ, पवित्र आत्माको भरपूर भने चाहिँ कराउने त्यो होइन, तपाईँलाई पवित्र आत्माले कन्ट्रोल गर्ने हरेक क्षेत्र, होइन, कचोटि यस्तो हुन्छ नि तपाईँको जीवनमा हुन्छ हुँदैन, मेरो जीवन कहिले कहाँ हुन्छ, अब हामी मान्छे हो नि, विशेष गरी परिवारको मान्छेहरूले कचोटि हाम्रो माया गर्छ र उनीहरूले हामीलाई एउटै कुराहरू सिम्पल कुराहरू धेरैचोटि भन्छ, होइन, सुन्दा 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 यस्तो भइसकेको छ कि त्यो कुरो ठ्याक्क आउने बित्तिकै